बातिल के तुझ से टकराए, सफीने जितने भी बातिल के तुझ से टकराए, सभी को कर दिया गर्काब अशरफुल फुकहा, सभी को कर दिया गर्काब अशरफुल फुकहा। कमाल तेरा कभी एक जगह नहीं ठहरा, कमाल तेरा कभी एक जगह नहीं ठहरा, तू है उरूज का सीमाब अशरफुल फुकहा, तू है उरूज का सीमाब अशरफुल फुकहा। भरे हैं तुझ में बुजुर्गों की शान के जौहर, भरे हैं तुझ में बुजुर्गों की शान के जौहर, जमाना करता है आदाब अशरफुल फुकहा। सहाबे मुफ्ती आजम जो आप पर बरसा, सहाबे मुफ्ती आजम जो आप पर बरसा, उन्हीं के आप हैं मीजान अशरफुल फुकहा। तेरे जमाल में जलवों की ऐसी बारिश है, तेरे जमाल में जलवों की ऐसी बारिश है, उलूब होते हैं सैराब अशरफुल फुकहा, उलूब होते हैं सैराब अशरफुल फुकहा। बड़े बड़े भी तेरी गर्द को गर्द तक नहीं पहुंचे, बड़े बड़े भी तेरी गर्द तक नहीं पहुंचे, कहां से लाऊं मैं अलकाब अशरफुल फुकहा, कहां से लाऊं मैं अलकाब अशरफुल फुकहा। नबी की फौज का बेबाक एक सिपह सालार, नबी की फौज का बेबाक एक सिपह सालार, जमाल सूरह अहजाब अशरफुल फुकहा, जमाल सूरह अहजाब अशरफुल फुकहा। नवाज दीजिए इरशाद की तजल्ली से, नवाज दीजिए इरशाद की तजल्ली से, यही है ख्वाहिश अहबाब अशरफुल फुकहा। तेही अता का है मोहताज ये फरीदी भी, तेरी अता का है मोहताज ये फरीदी भी, इसे भी कीजिए शादाब अशरफुल फुकहा। हम हमारे और आपके लिए हुजूर अशरफुल फुकहा दुआएं करते रहते हैं, और अल्हम्दुलिल्लाह हम और आप हुजूर अशरफुल फुकहा की दुआओं ही से चल रहे हैं। अल्लाह तबरक व तआला की बारगाह में हम सबों को ये दुआ करनी है कि रब्बे कायनात हुजूर अशरफुल फुकहा को उम्र खिज्र अता फरमाए, इनका साया हमारे सरों पर तादेर कायम रखे। ये तो आप अच्छी तरह जानते हैं इस वक्त हजरत की उम्र जो है 80 साल से जायद हो चुकी है, यानी 81वां साल चल रहा है, और इस उम्र में हजरत का इतना सफर, ये यकीनन सरकार मुफ्ती आजम का फैजान है। बस अल्लाह की बारगाह में हम दुआ करते हैं, और ज्यादा वक्त न लेकर बगैर किसी ताखीर के हुजूर अशरफुल फुकहा की बारगाह में बड़े ही अदब व एहतराम के साथ अर्ज करूंगा कि हुजूर अपने कलमात खैर से हमें नवाजें। नारे तकबीर, नारे रिसालत, गौस का दामन, साजा का दामन, मसलके आला हजरत हुजूर अशरफुल फुकहा, हजरत अल्लामा मुफ्ती मोहम्मद मुजीब अशरफ साहब क़िबला, हजरत अल्लामा मुफ्ती मोहम्मद मुजीब अशरफ साहब क़िबला, दारुल उलूम रज़ाए मुस्तफा अनवारे मुस्तफा, दारुल उलूम अनवारे मुस्तफा।
अस्सलामु अलैकुम الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله بالهدى ودين الحق أرسله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وزرياته وأهل بيته وعلماء ملته وأولياء أمته أجمعين برحمتك يا أرحم الراحمين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. والله أنزل من السماء ماء فأحيا به الأرض بعد موتها إن في ذلك لآية لقوم يسمعون صدق الله مولانا العظيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا ومولانا محمد معلن الجود والكرم وآله وأصحابه وبارك وسلم صلاة وسلاما عليك يا رسول الله صلى الله عليك وسلم. مختصر سے وقت میں چند باتیں عرض کر کے رخصت ہو جاؤں گا. اللہ تعالی ارشاد فرماتا ہے کہ واللہ انزل من السماء ماء فأحیا به الأرض بعد موتها, اور اللہ نے آسمان سے یعنی اوپر سے پانی اتارا ہے اور اس پانی کے ذریعے مردہ زمین کو اس نے زندہ فرما دیا ہے. میرے دوستو, علم پانی کی طرح ہے. ایک پانی ہے جو اللہ کی قدرت کا نشان اور اللہ کی قدرت کا جلوہ ہے. اس پانی کی خصوصیت یہ ہے کہ یہ پانی بڑا نرم اور نازک ہوتا ہے. آپ اس کو پانی کو ہاتھ پر رکھ کر بڑی آسانی کے ساتھ یوں پورے ہاتھ کو تر کر لیتے ہیں. دو قطرہ پانی بھی اگر ہتھیلی پر رکھ لے اور اس کو یوں آپ کریں گے تو آپ کی دونوں ہتھیلیاں تر ہو جائیں گی. اس پانی کی یہ خصوصیت یہ ہے کہ جب اسے پیا جاتا ہے تو پیاس بجھ جاتی ہے. پانی کی یہ خصوصیت ہے کہ اگر کسی کو وومیٹنگ ہوتی ہے اور پانی پلاؤ تو اس کی متلی رک جاتی ہے اور وومیٹنگ میں جو پانی نکلنے والا ہے وہ فورس سے نکلتا ہے اور اس کی الٹی بند ہو جاتی ہے. پانی کی خصوصیت یہ ہے کہ بدن پر میل اور کچیل ہے تو اس پانی کو آپ استعمال کر کے بدن کے میل کچیل کو صاف ستھرا کر لیتے ہیں. پانی کی خصوصیت یہ ہے اگر گرمی لگتی ہے نہا لیجئے تو آپ کا دل دماغ پرسکون ہو جاتا ہے اور اچھا لگتا ہے. پانی کی خصوصیت یہ ہے کہ کپڑا اگر ناپاک ہو جائے یا بدن ناپاک ہو جائے تو کپڑے کو اور بدن کو پانی پاک کر دیتا ہے. پانی کی خصوصیت یہ ہے کہ سردی اور گرمی کو بہت جلدی قبول کرتا ہے. آپ برتن میں پانی رکھ کر آگ پر رکھ لیں تو بہت جلدی گرم ہو جاتا ہے. اگر اس میں برف ڈال دیں تو بہت جلدی وہ ٹھنڈا بھی ہو جاتا ہے. پانی کی خصوصیت یہ ہے کہ اگر سوکھی زمین پر ڈال دیا جائے تو اس کے اندر تری پیدا ہوتی ہے اور اناج ڈالیے تو اناج جلدی اگ جاتا ہے. کھیتیوں کو یہ پانی اگاتا ہے. میں کتنی اس کی خصوصیات بیان کروں. یہ پانی وہ ہے جو آپ کو روٹی پکا کر کھلاتا ہے. یہ پانی وہ ہے جس سے آپ کی بریانی تیار ہوتی ہے. پانی کو آپ دیکھیے, کھانے پینے کی سب چیزوں میں یہ شامل ہوتا ہے. پانی نہ ہو تو مٹھائی نہ بن سکے میاں, پانی نہ ہو تو روح افزا کا شربت نہ بن سکے, پانی نہ ہو تو آپ کے ہزاروں کام رک جائیں. ایک پانی ہے जिसमें एक नहीं उस रब कदीर कुदरत वाले मौला में लाखों खुशियात दी है। ये है पानी। अब आपका जहन खुल गया होगा कि पानी में कितनी कितना कमाल है। और पानी को देखो, बिल्डिंग बनती है तो पानी की जरूरत है कि नहीं? होती है। व्हाइट वॉश करो तो पानी की जरूरत है, पेंटिंग करो तो पानी की जरूरत है। कहां कहां पानी तुम्हारा साथ दे रहा है। एक पानी है और तुम्हारी जिंदगी के सारी जरूरियात को पूरी कर रहा है। और अगर पानी खत्म हो जाए, आजकल पेपर में आप देखते हैं लातूर में पानी नहीं है, महाराष्ट्र में पानी नहीं है, यहां पानी नहीं है, हुकूमत परेशान है। और जब पानी होता है तो लोग बड़ी बेदर्दी के साथ एक बाल्टी नहाने के बजाय तीन तीन बाल्टी डालते जा रहे हैं, साबुन रगड़ते जा रहे हैं। जैसे पानी को इन्होंने समझा है कि हमारे बाप की मिल्कियत है। अरे पानी रब की कुदरत का जलवा बांट रहा है। पानी तुम्हारी जिंदगी के हजारों कामों को पूरा कर रहा है। ये पानी की खुसूसियत है। और पानी की अब खुसूसियत बिस्तर पर लेट करके आप देखिएगा कि पानी कहां कहां पानी की जरूरत है। मैं अर्ज करना चाहता हूं पानी से ज्यादा इल्म की जरूरत। पानी में जितने गुण हैं, जितनी खुसूसियत है, उससे हजार गुना इल्म की खुसूसियत है। अगर इल्म ना हो, हुनर ना हो, तो पानी को खेत में कैसे सींचा जाए उसे कुछ नहीं है। अगर पानी अगर इल्म ना हो तो कौन सा पानी पिया जाए उसको नहीं मालूम है। जैसे जानवर को इल्म नहीं है, गंदी नाली का भी पानी पी लेता है, तालाब का भी पानी पी लेता है। अगर इल्म ना हो तो पानी बिरयानी में कितना डाला जाए, बिरयानी पक नहीं सकती है। डालना है 2 लीटर तो डाल दिया 10 लीटर तो सारे चावल ही यूं तैरने लगेंगे। इल्म अगर है तो अंदाजा भी होता है किस चीज में कितना पानी डालना चाहिए। सिर्फ पानी से काम नहीं चलता है, पानी को इस्तेमाल करने का इल्म भी होना चाहिए, तब जाकर के वो आपके लिए कारामद साबित होता है। आप इस तरह से अपने इल्म को जांचिए कि एक पानी हजारों काम करता है तो एक इल्म करोड़ों काम करता है। जहां पानी काम नहीं करता है वहां इल्म काम करता है। आग में लोहा डालकर आप उससे कोई चीज बनाना चाहें, उसे पानी की जरूरत नहीं लेकिन इल्म की जरूरत है। कि आग में कितनी देर तक लोहे को गर्म करना चाहिए और इसको जब हथौड़े से पीटे तो पीटना किस तरह चाहिए। छुरी बनाना है तो किस तरह मोटा रखना चाहिए, किस तरह बारीक रखना चाहिए। अंधे की तरह बस पीटता गया, क्या बना रहा है, बोले छुरी बना रहा। तो जिधर मोटा करना है उधर पतला हो जाए, जिधर पतला करना है उधर मोटा हो जाए, जिधर पकड़ना है उधर धार बन जाए। बेढंगे तरीके से अगर किसी काम को आप करेंगे तो वो काम कारामद नहीं होगा बल्कि बेकार हो जाएगा। इल्म इतनी जरूरी चीज है, इतनी जरूरी चीज है कि इल्म के बगैर ना कोई दुनिया का काम हो सकता है और ना कोई बेकार चीज कारामद हो सकती है। हवाई जहाज उड़ते हुए देखा है आपने, ये क्यों उड़ रहा है? इसके लिए भी इल्म की जरूरत है। लोहे का टुकड़ा था, एल्युमिनियम था, तांबा था, पीतल था, चुपचाप जमीन पर पड़ा हुआ था, न उसमें चलने की शक्त, न गुड़गुड़ गुड़गुड़ करने की शक्त, न ऊपर उड़ने की शक्त। इल्म वाले ने उसके पार्ट्स बनाए और कल पुर्जे बनाकर उसे जोड़ा और जोड़ने के बाद इंजन तैयार किया और इंजन तैयार करने के बाद एक मॉडल बनाया। कुदरत के जलवे उसने फजा में देखे, कि जब चील कौवे उड़ते हैं तो उसके पंखे होते हैं, बाजू होते हैं, एक तरफ दुम होती है, एक तरफ चोंच होती है। रब ने बड़ी हिकमत से हवा में परिंदे को उड़ाया है। जितने उड़ने वाले हैं आप देखिए तो सामने नोकदार चोंच होती है और पीछे एक दुम होती है। दुम जो है वो हवा को कंट्रोल करती है और पंखे आगे बढ़ने के लिए सरिया बनते हैं और ये चोंच जो हवा का प्रेशर है उसको नुकीली रखते हैं परवरदिगार आलम, ताकि हवा को छेद करके और उड़ने वाली चीज को आगे चलने में मदद दे। एक एक उसका हिस्सा अल्लाह ताला की कुदरत का निशान है। कौवे चील और परिंदे जब जमीन से उड़ते हैं तो दोनों पांव उसको यूं यूं करके ऊपर उड़ते हैं और जब ऊपर उड़ते हैं तो दोनों पांव को समेट लेते हैं, फिर पांव नजर नहीं आते। ये सारा कुदरती सिस्टम इंसान ने समझा तो उसने प्लेन बनाया। दो चक्के जब जमीन पर उतरता है तो दो चक्के नजर आते हैं और जब उड़ जाता है तो चक्के पेट में चले जाते हैं। और आप अगर प्लेन पर बैठे तो देखें उसके दोनों पंखे खाली ऐसे रहते नहीं हैं, बल्कि वो हवा में जाके खुलते भी हैं और यूं बंद भी होते हैं, जो हवा के प्रेशर को नीचे और ऊपर करते हैं। पीछे की दुम हवा को कंट्रोल करती है और सामने चोंच जैसा बना देते हैं ताकि हवा के प्रेशर को काटे और उड़ने में जहाज को मदद दे। मैं अर्ज करना चाहता हूँ ये इल्म था अल्लाह की कुदरतों के निशान को देखा और उस इल्म के जरिए लोहे को, पीतल को, तांबे को, अल्मोनियम को जोड़ करके ऐसा बना दिया कि जो मेटल चल नहीं सकता है वो उड़ रहा है, जो मेटल बोल नहीं सकता था हु बोलता है और उसकी आवाज ऐसी आती है कि नीचे से उड़े तो ऐसा लगता है कि कान के पर्दे फट जाएंगे। वो मेटल अब वो चुपचाप नहीं रहता है, फाइटर प्लेन बनता है, दुश्मनों के रडार को गिराता है। अब ये इल्म था जो बजाए आदमी के लड़ने के अब ये मेटल लड़ रहा है, रडार बन रहा है, रॉकेट बन रहा है, प्लेन बन रहा है। ये किसने बनाया? इल्म ने बनाया और इल्म के दिमाग में डालने वाला वो अलीम व कदीर मौला है जिसने इंसान को ये दिमाग दिया। इल्म ने बेजान को उड़ा दिया, इल्म ने बेजान को समुंदर में चला दिया। शिप चलती है कि नहीं? पानी का जहाज फर फर चलता है, जहां तुम नहीं चल सकते ये चलता है। अपने पेट में लाखों टन माल लेकर के यूं जुन 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 चलता है। तुम तो 10 किलो लेकर पसीने पसीने हो जाते हो और वो समुंदर की सतह पर लाखों मन लेकर के तुम्हारे माल को चला जाता है। ये इल्म की तवानाइयां हैं। इल्म ने बेजान को जान जैसे अता फरमा दी। कंप्यूटर बोलता है कि नहीं बोलता? कितनी बड़ी जबान है उसके। ढूंढो कंप्यूटर में कोई जबान नहीं है, इल्म वाले की सेटिंग है। उसने फिटिंग और सिटिंग ऐसी कर दी है कि दिन रात रेलवे स्टेशन पर बोलता है कि 253 नंबर की गाड़ी 3 नंबर प्लेटफार्म पर 6:45 पर आ रही है, लेट है, राइट टाइम है, सब बताता है कंप्यूटर। उसमें कोई बाई घुसी हुई नहीं है, लेडी नहीं बोल रही है, ये उसके पुर्जे बोल रहे हैं। इल्म ने ऐसी सेटिंग कर दी है, ऐसी फिटिंग कर दी है कि सिर्फ बटन दबाओ और वो अपना काम करता रहता है। ये मोबाइल बोलता है कि नहीं बोलता? आपने अमेरिका से नंबर दबाया और इसमें मोबाइल वाले ने उसका नाम सेट कर दिया है तो जैसे ही वो नंबर आएगा तो बोलेगा अब्दुल्ला। अरे इसको कैसे मालूम है कि ये नंबर अब्दुल्ला का है?
لیکن سیٹنگ ایسی ہے کہ یہ بے جان کو بھی خبر ہوتی ہے کہ یہ نمبر کس نے ڈائل کیا ہے، عبداللہ، مجھے وشرا، سید حسین، سب کے نام بول رہا ہے، کبھی غلطی نہیں کر رہا ہے، سید حسین کا نام ہے تو مجھے وشرا کبھی نہیں بولے گا، اس کو علم غیب ہے جی.
سبحان اللہ.
امریکہ میں ڈائل کرنے والا عبد الغفار ڈائل کر رہا ہے اور مجیب اشرف کا موبائل بول رہا ہے عبد الغفار، عبد الغفار، ارے تجھ کو کس نے بتایا؟ تو بولے گا انسان کے دماغ میں سیٹنگ اور فٹنگ کی تھی. یہ سیٹنگ اور فٹنگ ایسی ہے کہ امریکہ میں ڈائل کون کر رہا ہے یہ موبائل جان رہا ہے، لیکن وہاں بھی ابھی تک نہیں سمجھ رہا ہے. سمجھ رہا ہے کہ اللہ نے نبیوں میں کیسی سیٹنگ اور فٹنگ کر دی ہوگی. یہ تو ایک نمبر کو جانتا ہے اور میرے مصطفیٰ ہر جہنمی اور جہنمی کو جانتے ہیں. تو میرے رب نے جس نے انسان کو یہ سوجھ بوجھ اور علم اور شعور عطا فرمایا ہے، وہ جب اپنے نبیوں کی سیٹنگ کرتا ہے، نبوت کے کل پرزے اس پہ فٹ کرتا ہے، کسی کو ولی بناتا ہے، تو ان کی شان تو عجیب ہوتی ہے. وہ تو ہوا میں اڑتے ہی ہیں، ان کی کھڑاؤں بھی اڑتی ہے، ان کے جوتے چپل بھی اڑتے ہیں. تم پلین میں پرزے جوڑ جوڑا کر کے، پاٹھ لگا کر کے تم ایک پلین کو اڑاتے ہو، اس کی شکل ایسی ہونی چاہیے، ایسی ہونی چاہیے، لیکن میرے غریب نواز، میرے پیرانے پیر وہ ماڈل نہیں بناتے ہیں، پہاڑ کی چٹان سے کہتے اڑ تو اڑ کے لگتی، اس میں بازو ہوتا ہے، نہ انجن ہوتا ہے، نہ پائلٹ ہوتا ہے، نہ آئلٹ ہوتا ہے، نہ ایٹرول ہوتا ہے، نہ پٹرول ہوتا ہے، نہ گڑ 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 ہوتا ہے، نہ کھڑکڑ کھڑکڑ ہوتا ہے، اسموتھ چلتا ہے. یہ رب العالمین کی فٹنگ ہے، فٹنگ ہے. ارے جب انسان کی فٹنگ اور سیٹنگ پر ایمان سب لا چکے ہیں، ہاں موبائل بولتا ہے، کمپیوٹر بولتا ہے، جہاز اڑتا ہے، شپ سمندر پر چلتا ہے، سب مانتے ہیں، ایریل والا بھی مانتا ہے، ارتھنگ والا بھی مانتا ہے، مانتا ہے، سننی بھی مانتا ہے، ٹننی بھی مانتا ہے، کوئی نہیں انکار کرتا. تو رب کی قدرت سے کیوں انکار کرتے ہیں وہاں بھی؟ میرے غوث پانی پر چلتے ہیں، ان کا جوتا بھی تر نہیں. یہ کس کی سیٹنگ ہے؟ رب العالمین کی سیٹنگ. اولیاء کرام ہواؤں میں اڑتے ہیں، کس کی سیٹنگ ہے؟ میرے رب العالمین کی سیٹنگ ہے. جہاں اڑائے، جس طرح اڑائے، ایک سیٹنگ فٹنگ بتا دیتا. حضرت سلیمان کا نام سنا نہیں؟ سنا سنا. وہ نبی بھی تھے اور دنیا کے عظیم بادشاہ. اللہ نے انہیں ایسی سلطنت دی تھی. ایک مرتبہ حضرت سلیمان علیہ السلام نے اپنے رب سے دعا کی، رب اغفر لی وہب لی ملک لا ینبغی لأحد من بعدی. دعا فرماتے ہیں، اے مولا مجھے بخش دے. نبی بھی بخشش کی دعا مانگتے ہیں، حالانکہ وہ گنہگار نہیں ہوتے ہیں. یہ کیوں دعا مانگتے ہیں؟ نبی کے گنہگار ہو، تم بھی دعا مانگا کرو. ہمارے سبق کے لیے وہ ایسا فرماتے ہیں کہ اے اللہ مجھے بخش دے اور مجھے ایسی حکومت، ایسی سلطنت عطا فرما دے کہ میرے بعد پھر ایسی سلطنت کسی کو نہ ہو. یہ حضرت سلیمان نبی کی دعا. اللہ تعالیٰ نے ایسی سلطنت دی. قرآن کے پارے اٹھا کر کے دیکھو، پرندے ان کی رعایا، جن ان کے بس میں، بڑے بڑے شیطان ان کے قبضے میں، ہوا ان کے قبضے میں، پرندے ان کے قبضے میں، زمین ان کے قبضے میں، پہاڑ ان کے قبضے میں، سارا ذکر قرآن مجید نے فرمایا. جب یہ دعا کی تو رب ارشاد فرماتا ہے فسخرنا الريح لسليمان تجري سورہ رحمان چلے گئے، میں سورہ نمبر پڑھ رہا ہوں. سورہ رحمان اللہ تعالیٰ ارشاد فرماتا تجری بأمره رخاء حیث اصاب، تجری بأمره رب العالمین فرماتا ہے. میں سورہ نمبر نہیں چاہتا، سورہ سبا میں یا سورہ سات میں حافظ نہیں ہوں، اس لیے حافظ لوگوں کی مدد لے رہا ہوں. رب فرماتا ہے تجری بأمره رخاء حیث اصاب، پروردگار عالم فرماتا ہے کہ تو اللہ تعالی نے ان کے اختیار میں ان کے بس میں ہوا کو کر دیا تجری بأمره، اور یہ ہوا ان کے حکم سے چلتی تھی. حضرت سلیمان کا اختیار بتا رہا ہے قرآن، سلیمان علیہ السلام کو ایسی حکومت عطا ہوئی کہ ہوا کو جیسے آرڈر کرتے تھے وہ ہوا ادھر چلتی تھی، جتنی اسپیڈ سے چاہتے تھے ہوا کو چلنے کا حکم دیتے تھے. اور کیسے چلتی تھی؟ رخاءً، بالکل اسموتھ چلتی تھی، ذرا بھی ادھر ادھر نہیں ہوتی تھی. اس پر اڑنے والے کو پتا بھی نہیں چلتا تھا کہ کس طرح تیزی کے ساتھ چل رہی ہے. حضرت سلیمان کے حکم سے ہوا ایک ایک گھنٹے میں 500 میل کی اسپیڈ سے چلتی تھی. ہوا کی اسپیڈ اگر 100 کلومیٹر کی رفتار سے سدھی پیٹ سے طوفان اگر گزرے تو گورنمنٹ کے جتنے الیکٹرک پول ہیں یا تو وہ رکوع میں ہوں گے یا سجدے میں ہوں گے، ایک بھی صحیح سالم نہیں رہے گا. بڑی بڑی بلڈنگیں بھڑام بھڑام نیچے آ جائیں گی. ہوا 100-200 کلومیٹر کی رفتار سے چلتی ہے تو بڑے بڑے بلڈنگوں کو ختم کرتی ہے. یہ شیر تو یوں پھول سے اڑ جاتا ہے، اگر منڈپ لگایا تو چتڑے چتڑے ہو جاتا ہے، لیکن حضرت سلیمان کے زمانے میں ان کے حکم حکم سے 400-500 فی گھنٹہ میل سے چلتی تھی. اور اللہ فرماتا رخاء بالکل اسموتھ چلتی تھی. حضرت سلیمان علیہ السلام کے بارے میں قرآن فرماتا ہے وَلِسُلَيْمَانَ الرِّيحَ غُدُوُّهَا شَهْرٌ وَرَوَاحُهَا شَهْرٌ، حضرت سلیمان کے بس میں ہم نے ہوا کو کر دیا تھا، تو یہ ہوا حضرت سلیمان کے حکم سے ان کے تخت کو لے کر ہوا میں چلتی تھی. تمہارا پلین جیسے چلتا ہے وہ مشین سے چلتا تھا. حضرت سلیمان نے خوب بڑا تخت بنایا، کرسی بنائی تھی، اس پر یوں بادشاہ بن کر کے تاج پہن کر کے بیٹھتے تھے، اور ان کے جتنے منتری اور ان کے منسٹر وزیر ہوتے تھے سب ایسے بیٹھے. میں مثال نہیں دیتا لیکن آپ یہ تصور کیجیے کہ سب منتری بیٹھے ہیں اور بادشاہ بیٹھا ہوا اور یہ تخت ایسے بچھا ہوا. پھر حضرت سلیمان ہوا سے فرماتے اے ہوا اس تخت کو اڑا. پھر وہ ہوا آتی تو آندھی طوفان بن کر نہیں آتی، ورنہ تخت ہی الٹ جاتا. رب نے فرمایا کہ رخان اتنی تیز مت چلنا کہ تخت الٹ جائے. آتی تھی حلوں سے جیسے ادب کر کے آتی ہے، نبی کا دربار ہے اور حلوں سے تخت کو یوں اٹھاتی تھی. ان کا پلین چلتا ہے تو پہلے گرگور 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 رن وے پر بہت دور تک جاتا ہے، پھر اسپیڈ بڑھتا ہے، پھر ایسے اٹھتا ہے، پھر ایسے اٹھتا ہے، پھر اٹھتا ہے. لیکن حضرت سلیمان کا تخت ایسے نہیں، ایسے ہی ہوا آتی اور تخت کے نیچے گھستی اور اس کو اپنے کندھے پر ہلو ہلو اٹھا کر اوپر لے جاتی. رب العالمین فرماتا ہے کہ صبح تھوڑی دیر وہ تخت اڑتا تھا غدوہا شہرن, تو اتنی دوری طے کر لیتا تھا, اتنا ڈسٹینس طے کر لیتا تھا کہ ایک مہینے میں جتنا فاصلہ طے کیا جا سکتا تھا حضرت سلیمان کا تخت اتنی دیر میں اتنا ایک مہینے کی مسافت طے کر لیا کرتا تھا. ودو وہا شہرن و روا وہا شہرن, اور پھر شام کو حضرت سلیمان اپنی تخت کو اڑانا چاہتے تو ہوا سے کہتے چل, تو یہ ہوا چلتی اور شام کو تھوڑے سے وقت میں پورا ایک مہینے کا سفر طے کر لیا. یہ حضرت سلیمان کا پلین تھا, ویمان تھا, ہوائی جہاز تھا جس میں نہ انجن تھا نہ پیٹرول تھا, نہ کوئی آئلٹ تھا نہ پائلٹ تھا, یہ نبی کا اختیار تھا اڑ, تو ہوا اڑا کر چلتی تھی. اور ہوا میں فرماتے ہوا روک لے میرے تخت کو, کرو ہوا میں ایسے لٹکا رہتا تھا. یہ ذرا اپنا پلین روک کر کے بتا, یہ رکے گئے برام سے سدھی پیٹ پر گرے گا, حیدرآباد پر گرے گا, ان کو یہ طاقت نہیں ہے. یہ نبی کا اختیار ہے کہ ہوا کو جب چاہے چلائیں, جتنی تیز چاہے چلائیں, اور جب ہوا سے کو حکم دے تو روک دے. یہ حضرت سلیمان کا ایک اختیار ابھی میں نے بتایا ہے. یہ علم والے تو کئی پرزے جوڑ کر کے اڑاتے ہیں, اور جن کو رب نے نبوت کا علم دیا ہے ان کے ہاتھ میں ہواؤں کو, پانی کو, دریاؤں کو, ہر ایک کو ان کے بس میں کر کے اور ان کی زندگی کو دنیا کے سامنے پیش کر کے اسی ماحول میں سے وہ انبیاء کرام کسی کو غوث بناتے ہیں, کسی کو ابدار بناتے ہیں, کسی کو قطب بناتے ہیں, اور انہیں اڑنے کی بھی صلاحیت ہے. اور یہ اولیاء کرام جب اڑتے ہیں تو ان کی اسپیڈ کوئی سمجھ نہیں سکتا. یہ حضرت سلیمان علیہ السلام تھے, ان کے زمانے میں ملکہ بلقیس تھی جو بہت بڑی مہارانی تھی. حضرت سلیمان علیہ السلام نے ملک سبا میں حکومت کرنے والی بلقیس کو خط لکھا کہ اپنی خیریت چاہتی ہے تو مسلمان ہو کر میرے پاس آ جا. سمجھدار تھی, اس کے نصیب میں ایمان لکھا تھا. لشکر کو لے کر حضرت سلیمان سے 1500 لگ بھگ 2000 میل کے فاصلے پر وہ چلی, اور حضرت سلیمان کی راجدھانی اور کیپیٹل تھا ملک شام. دمشق میں آپ کا محل تھا. ملنے کے لیے وہ جب چلی ہے, اور حضرت سلیمان کے محل سے اتنی دور تھی کہ آدھے گھنٹے یا 15 منٹ یا آدھے گھنٹے میں وہ محل میں داخل ہو سکتی تھی. اس وقت حضرت سلیمان اپنے دربار میں بیٹھے اپنے درباریوں سے بات کر رہے تھے. انہیں اطلاع دی گئی کہ ملکہ بلقیس اب چند لمحوں میں آپ کے محل میں آنا چاہتی ہے. حضرت سلیمان نے اپنے پورے درباریوں کو دیکھا اور ارشاد فرمایا, تفصیل نہیں پھر کبھی بیان کروں گا. اللہ تعالی ارشاد فرماتا, قال یا ایھا الملأ ایکم بعرشها. حضرت سلیمان نے کہا, میرے درباریوں میں کوئی ایسا ہے اٹھے اور ہزاروں کلومیٹر کے فاصلے پر جائے اور بلقیس کے محل میں جو اس کا شاہی تخت ہے وہاں سے اٹھا کر میرے پاس لائے. قبل ان یاتونی مسلمی, اس سے پہلے کہ وہ میرے پاس مسلمان ہو کر. 15-20 منٹ باقی تھا اور نبی درباریوں سے کہہ رہے ہیں, خود چاہتے تو کر لیتے لیکن دنیا کو بتا رہے ہیں نبی کا ماننے والا کتنا پاورفل ہوتا ہے. قبل ان یاتونی مسلمین، میرے محل میں آنے سے پہلے پہلے اس کے تخت کو کون لا سکتا ہے؟ قرآن فرماتا قال عفریت من الجن انا یانا آتیک به قبل ان تقوم من مقامک، ایک خبیث جن اٹھا قال عفریت انا آتیک نہیں قبل ان تقوم من مقامک، اے نبی میرے اندر اتنی طاقت اور اتنا پاور ہے کہ آپ جب تک اپنے دربار میں بیٹھے رہیں اٹھنے سے پہلے پہلے میں اتنی دور سے اس کا تخت لا سکتا ہوں. یہ کون کہہ رہا ہے؟ خبیث جن کہہ رہا ہے. حضرت سلیمان نے کہا جب تک تو وہ اندر آ جائے گی میں تو اس سے جلدی چاہتا ہوں، ہے کوئی؟ تو آگے قرآن فرماتا ہے وقال الذی عنده علم من الكتاب انا آتیك به قبل ان يرتد الیك طرف، ایک عالم دین تھا، علم دین دیکھ، ایک عالم دین ڈر فرماتا ہے اور کہا حضور یہ خبیث تو کہتا ہے کہ میں اتنی دیر لگاؤں گا جتنی دیر آپ کا یہ اجلاس چلتا رہے، یہ پارلیمنٹ آپ کی چلتی رہے اتنی دیر میں لائے گا، انا آتی کا بھی قبل ان یرتد الیک طرف، آپ کی پلک جھپکنے بھی نہیں پائے گی کہ میں تخت لا کر آپ کے پاس رکھوں. کوئی وہابی اس کا انکار کرے گا؟ ایک آدمی دین اپنی اسپیڈ بتا رہا ہے، ہزاروں میل پر جائے گا اور آئے گا، تخت کو اٹھائے گا، سلیمان علیہ السلام کے دربار میں لائے گا، اور یہ صرف دعویٰ نہیں ہے، میرا رب فرماتا سنو اس عالم دین کا صرف دعویٰ نہیں پریکٹیکل کر کے بتا. آگے قرآن فرماتا ہے فلما رآہ مستقرا عنده، حضرت سلیمان سے اس عالم دین کی گفتگو ہو رہی تھی، حضرت سلیمان اس کو دیکھ رہے ہیں کہ وہ کہہ رہا ہے کہ پلک جھپکنے سے پہلے، پلک جھپکنے میں دیر ہوتی ہے اتنا نہیں، پلک جھپکنے سے پہلے آپ کی پلک ابھی جھپکے گی نہیں، میں لا دوں گا، پلک جھپکنے بھی دیر ہوتی، یوں یوں ہوتی، لیکن وہ عالم دین کہتے ہیں قبل ان یرتد الیک طرف، آپ کی پلک آپ کی جھپکے گی نہیں کہ میں لا سکتا ہوں. یہ بات ہو رہی تھی تو سلیمان علیہ السلام کی آنکھ جھپکی، جب کھلی تو یہ دیکھتا ہے دیکھا فلم مارا اس تخت کو اپنے پاس پڑا ہوا دیکھا. بات ہو رہی ہے حضرت سلیمان دیکھ رہے ہیں کہ میرا وزیر آصف ابن برقیا کھڑا ہے، بات کر رہا ہے، ارے کب گئے کب آئے کب تخت رکھا؟ قرآن فرماتا ہے کون خبیث اس کا انکار کر سکتا ہے؟ ایک عالم دین کی اسپیڈ کو ذرا ریکارڈ جانا آنا اور تخت کو لا کر رکھنا، حضرت سلیمان کی آنکھ جھپکی اور دیکھا تخت رکھا ہوا ہے، جھوم پڑے اور ارشاد فرمایا ہذا من فضل ربی، یہ میرے رب کا فضل ہے، یہ میرے امتیوں کی طاقت اللہ نے اپنے فضل سے عطا فرمائی ہے، سے عطا فرمایا ہے، ذالک فضل اللہ یوتیہ من یشاء، علم دین اللہ کا فضل ہے، جس کو چاہتا ہے عطا فرماتا ہے. پلین کی رفتار حضرت سلیمان کے اس تخت کی رفتار اس کے سامنے کم ہے جو پلین کی آج رفتار ہے اس سے زیادہ تخت اڑا کرتا ہے اور ایک انسان جو عالم دین ہے اس کی اسپیڈ تو ایسی ہے کہ ہزار کلومیٹر جا رہا ہے آ رہا ہے اور پلک جھپکنے میں تخت لا کر سلیمان علیہ السلام کے محل میں پیش. یہ ہے علم دین کی توانائی. ایسا علم یہ نبیوں کے صدقے میں اللہ تعالی ولیوں کو عطا فرماتا ہے, علماء ربانیین کو عطا فرماتا ہے. اے لوگوں, اس مدرسے میں وہی علم دین عطا کیا جا رہا ہے, پڑھایا جا رہا ہے. تو آپ کہیں یہاں تو کوئی نہیں اڑتا. اگر ہم لوگ اڑنے لگے ہیں تو چین سے آپ لوگ بیٹھنے تھوڑی دیں گے. جب ویسے بھی پگڑی بانٹ کے آ جاتے ہیں تو تعویذ لکھا لکھا کے ہاتھ ہمارا دکھوا دیتے ہیں, نہ سونے دیتے ہیں نہ کھانے دیتے ہیں. اگر کوئی مولانا اڑنے لگے تو میں سمجھتا ہوں کہ کوئی چھوڑنے نہ لگے گا. ارے جہاں جہاں جائے گا اس کے ساتھ جائے گا. مسافہ کر لو, ان کا کپڑا کاٹ لو, ان کی گاڑی کا بال نوچ لو, اس کو تبرک مل جائے. برکت ہی برکت ہے. اس لیے اللہ تعالیٰ نے اپنے نیک بندوں کو چھپا کر رکھا. جب گھر گھر ولی تھے تو سب کو معلوم ہوتا تھا یہ غوث ہیں, یہ قطب ہیں, یہ ابدال ہیں. کیونکہ گھر گھر ولی تھے تو کوئی بال نہیں نوچتا تھا, کوئی آ کے چوما چاٹی نہیں کرتا تھا. گھر گھر ولی تھے. اور آپ تو گھر گھر کیا ہیں اب میں نہیں بتاؤں کہ کیسے لوگ ہیں ہر گھر میں. اور سب لوگ شارٹ کٹ چلنا چاہتے ہیں. ولی مل جائے بس ہاتھ چوم لو جنتی بن جائے. نماز پڑھنے میں تو دیر لگے. یہ شارٹ کٹ چلنے کی عادت ہے, یہ چھوڑ دو. رب کی بارگاہ میں آؤ, نیک بن جاؤ. جب تمہاری آنکھیں نیک بنے گی تو نیکوں کو دیکھنے میں تم کامیاب ہو.
اللہ,
آج نیک سمجھ میں نہیں آتا ہے. کوئی بھی آ جاتا ہے, بابا بولے بابا آ گیا, بہت پہنچے لا آدمی ہے, یہ کرے گا وہ کرے گا. یہ نہیں جی, نیک بن جاؤ. خدا کی قسم, نیکوں کا جلوہ اپنی آنکھوں سے دیکھو. اور یہ کرام آج بھی تم میں ہیں لیکن تم پنکھا پہچانتے نہیں ہو. ولی را ولی میشن آتا, ولی بن جاؤ تو ولی کو سمجھنے لگو گے. ہاں بولے, جب ہم ولی بن جائیں گے تو سمجھنے کی کیا ضرورت. ہاں عالم کو بھی عالم کی ضرورت پڑتی. اسی لیے درجہ بدرجہ علماء کے اللہ نے مقام بنائے ہیں. حافظ جی ہے, مولوی صاحب ہے, پھر مولانا صاحب ہے, پھر علامہ صاحب ہیں, پھر مفتی صاحب ہیں, پھر مجتہد صاحب ہیں, پھر امام اعظم ہیں, پھر تابعین ہیں, اور اس کے بعد پھر صحابہ کرام. یہ سب کیسی دینی چلی جا رہی ہے. جتنے اونچے بنو گے اتنے ہی اونچے کو تم سمجھ سکو گے. جتنے اچھے بنو گے ویسے ہی اچھوں کو سمجھنے میں کامیابی حاصل کر لو گے. اللہ تعالیٰ ان تمام کارخانوں کو, ان تمام فیکٹریوں کو جو مدرسے کہلاتے ہیں, ان کو سلامت رکھے. اور اس میں جو علماء ہیں اللہ ان کے علمی فیضان کو عام اور تام فرمائے. مولانا غلام مصطفیٰ صاحب بھڑی دیکھ رہے ہوں گے, ان کو بھی حیدرآباد پہنچ کر کے اور پلین پکڑنا. یہ بھی پلین سے اڑیں گے ماشاء اللہ. بہت نیک آدمی ہے, یہ چاہے تو خود اڑ کے جا سکتے ہیں لیکن ڈر کے مارے نہیں اڑتے ہیں کہ لوگ مجھے سورج جانے ہی نہیں دیں گے. بابا یہیں پر تمہارا مزار شریف بنائیں گے. میں پشاور گیا تھا تو وہاں کئی پٹھانوں کے گھر میری دعوت تھی. پشاور جانتے ہیں, وہ دوسرے ملک میں. آج کل نام لینا بھی اس کے خطرے سے خالی نہیں. پشاور جب گیا تھا تو پٹھانوں کے گھر میں بڑی شاندار دعوتیں ہوئی تھیں. تو ایک جگہ گیا دعوت میں تو وہاں دیکھا کہ ایک کمرے میں مزار شریف ہے, چادر ادھر چڑھی ہے. پھر ایک ہفتے کے بعد ایک دوسرے گھر میں دعوت تھی, وہاں بھی دیکھا کہ ایک مزار ہے. میں نے کہا عجیب بات ہے, وہاں تو خرید کے فاقیہ چلو گے, اس گھر میں بھی مزار ہے. تو میں نے جہانگیر خان جو صاحب خانہ تھے, میں نے ان سے کہا خان صاحب उस दिन गया था उस मकान में भी एक मजार थी और आज भी आपके घर में मजार है। तो वो हंसने लगे, कहने लगे कि क्या बताऊं, मैंने नहीं बताइए। तो कहा हमारे बाप दादा जो थे वो पढ़े लिखे लोग नहीं थे, लेकिन औलियाए किराम और सादाते किराम के बड़े जानिसार, बड़े मोतकी थे। अगर कोई सैयद साहब मिल जाते तो बड़े एहतराम के साथ उनको लाते, खूब खिलाते पिलाते। जब तक सैयद साहब उनके घर 6 महीने साल भर 2 साल रहना चाहते थे रहते थे। और फिर कुछ दिन के बाद जब सैयद साहब कहते थे खान साहब मैं अपने वतन में बाल बच्चों से मिलने के लिए जाना चाहता हूं, तो सैयद साहब कुछ बोलते नहीं थे। रात को उठते बिस्मिल्लाह अल्लाह खान साहब कुछ बोलते नहीं थे, रात को छुरी लेके आते और बिस्मिल्लाह अल्लाह अकबर कहते और घर में कब्र बनाकर दफन कर देते और कहते अल्लाह के रसूल का औलाद सैयद हमारा घर छोड़ करके जाएगा, पठान को गवारा नहीं है, हम हमेशा के लिए अपने घर में इसको रखेगा। तो खान साहब कहते हैं कि जिस घर में सैयद का मजार होता है, हमारे बाप दादा उस जमाने में जितनी भी दौलत होती थी उसी घर में ला करके कहीं भी रख देते थे और अपने कारोबार के लिए दूसरे शहरों में चले जाते थे। और उस मकान में ताला भी नहीं लगाया जा सकता था, इसलिए कि सैयद का मजार जहां होता था उसमें कोई चोर घुसने की हिम्मत नहीं करता था। जो लोग बाहर जाते थे उसी को अपना रिजर्व बैंक समझ करके ला करके अपने सोने चांदी जेवरात सब रख कर चले जाते थे। तो कहने लगे ये घर जिसमें सैयद का मजार होता था उस जमाने में वो बड़ा महफूज होता था। तो ऐसे अकीदतमंद भी होते हैं, नहीं समझे। एक साहब एक भी मदरसे में पढ़ते थे और वो भी उनकी दस्तार बंदी हुई, दस्तार बंदी हुई। तो बेचारा भोला भाला तालिबे इल्म था, जिस दिन उसको जाना हुआ अपने घर तो अपने शेखुल हदीस के कमरे में आया और अदब से बैठा। तो शेखुल हदीस ने पूछा कि बेटे कैसे आए, बोले हुजूर हम अब घर जा रहा है और आप तुमने हमको बहुत पढ़ाया आलिम बना दिया, हमने तुम्हारा कोई खिदमत नहीं किया है, तो आज हम कुछ चाहते हैं कि आपकी खिदमत करें। बोला बेटे कैसे खिदमत करेगा, तू तो गरीब लड़का है क्या करेगा। वो समझे कुछ पैसे वैसे देगा, कुछ सामान लाया होगा, तो उसमें से जेब में से इतना बड़ा रामपुरी छुरा निकाला। बोले ये क्या है। बोले आपने हमको हदीस में पढ़ाया है कि जो शहीद हो जाता है सीधे जन्नत में जाता है, तो हम चाहता है कि आज आपको शहीद कर दे, सीधे जन्नत में पहुंच जाएगा। जन्नत एक बहुत बड़ा तोहफा है, सब लोग जाने के लिए बेचैन रहते हैं, अल्लाह हमको जन्नत दे दे जन्नत दे दे, मालूम नहीं जाएगा कि नहीं जाएगा, और तू शहीद हो जाएगा तो सीधा जन्नत में चले जाएगा, हमारे पास कुछ नहीं, इसलिए आया है शहीद करने। शेखुल हदीस साहब के पसीना छूट गया कि रात का वक्त है और कोई यहाँ बचाने वाला नहीं है, अब ये तो शहीद की मानी ढाली, और अगर मैं भागू तो बोलेगा जन्नत में जाने से भागता है हमारा उस्ताद, हम पढ़ाता है शहीद होकर जन्नत में जाओ, ये भागता है जन्नत में जाओ। तो अपनी आबरू भी बचानी थी, लेकिन आलिम था, बचता भी है बचाता भी है। बोले बेटा तुम्हारा जो इरादा है बहुत अच्छा है, जन्नत में पहुंचाना चाहता है, तो मेरा वजू अभी नहीं है, मैं जन्नत में जाऊं बेवजू होकर तो सही नहीं है, मैं वजू करके आता हूं फिर तुम मुझे शहीद कर दो। फिर वो हाँ बोले ठीक है हजरत, आप वजू नहीं गुसल करके आ जाए, जन्नत में जाना है, इतर लगा के लगाओ कुछ। ये मौलाना शेखुल हदीस साहब आराम से कमरे से बाहर निकले और दरवाजा बंद करके बाहर की कुंडी लगा दिया और फिर लोगों को इधर उधर रात को तलाश किया कि भाई ये मुझको जन्नत में पहुंचाने। इल्म कैसे अपने को भी बचाता है और दूसरे को कैसे बचाता है, ये इल्म दीन की शान है। بھاگا نہیں، راہ فرار نہیں اختیار کیا، بلکہ اس ظلم سے اسے بھی بچایا اور قتل ہونے سے خود بھی بچایا. یہ ہے علم دین، اس کا نام ہے حسن تدبیر. لیکن عقیدت کا کیا حال ہے بھائی؟ عقیدت ایسی ہے کہ مرڈر کرنے کے لیے تیار ہوتا ہے تو بیچارہ سمجھتا ہے بہت اچھا کام کر رہا ہوں. لیکن علم وہ ہوتا ہے کہ جس چیز کو اپنی نادانی میں آدمی اچھا سمجھتا ہے وہ اس کے لیے برا ہے، دوسرے کے لیے برا ہے. اس لیے علم دین انسان کے اخلاق کو صحیح کرتا ہے، علم دین سوچ کو صحیح کرتا ہے، علم دین کاموں کو صحیح کرتا ہے، اور علم دین مردہ دلوں کو زندہ کرتا ہے. تو ہر کام اس کا زندہ ہوتا ہے، جس طرح پانی زمین کو زندہ کرتا ہے اسی طرح علم دین مرے ہوئے دل کو زندہ کرتا ہے. میرے دوستو، یہ علم دین کی فیکٹریاں ہیں، ان کو خوب حوصلوں کے ساتھ بساؤ، سنوارو، سجاؤ، انشاءاللہ قبر بھی سجے گی، سمرے گی، آخرت میں ٹھنڈا ٹھنڈا تمہیں رحمت کا پانی عطا کیا جائے گا. رب قدیر ان بچوں کو علم دین سے مالا مال فرمائے اور اس پر عمل کرنے کی توفیق عطا فرمائے. اچھی بچہ اچھا اور چچا نہیں اچھا، یہ تین جملے یاد رکھ لیں. ہاں، یہ بچے اچھے اور بچی اچھی، کون؟ جو فاطمہ زہرا کی عبادت کا شعور لے لے، حضرت عائشہ صدیقہ کا علم کی علم کے علم کی روشنی حاصل کر لے. وہ بچی بڑی اچھی ہے اور بڑی سچی ہے. اللہ تعالیٰ ان بچیوں کو زیور علم سے آراستہ فرمائے. آج عورتوں کو سونے چاندی کے زیور سے سنوارا جاتا ہے، لیکن اسلام ہماری بچیوں کو علم دین کے زیور سے آراستہ کیا ہے. یہ جب سمر جاتی ہے، کبھی مولانا نے بتایا کہ اس کی زبان پر کوئی لگام لگا نہیں سکتا. بڑے بڑے رستم زماں کی بیوی کو دیکھا میں نے، جب وہ اکھاڑے میں اپنے شوہر کو چیلنج کرتی ہے کہ وہ زمین کا اکھاڑا نہیں، آ زبان کی جنگ کر لے، تو بڑے بڑے رستم کو پسینہ آ جاتا ہے، بولتا ہے السلام علیکم میڈم، پھر مانتا. بڑے بڑے بہادروں کو ہرا کر کے رکھ دیا ہے. اکبر کہتا ہے اکبر ڈرے نہیں کبھی جرمن کی فوج سے، اکبر ڈرے نہیں کبھی جرمن کی فوج سے، لیکن تنگ آ گئے ہیں گھر میں عورت کی نوج سے. ہمارے پورب کا یہ شاعر تھا، عورتیں بولتی ہیں تیرے اوپر نوج پڑے، مطلب ہر وقت اس کو کوستی رہتی ہے، ٹارچر کرتی رہتی ہے. اکبر کہتا ہے میں تو جرمن کی فوج میں تھا، بڑے بڑے جرمن کی فوج سے بھی نہیں ڈراتا، ایک انڈیا کے فوج میں تھا، جرمن کی فوج سے بھی نہیں ڈراتا، لیکن گھر میں میڈم کی ٹارچر کرنے سے میں تنگ آ گیا ہوں، گھر میں رکتا ہی نہیں. عورت کا یہ حال ہے، زبان اس کی رکتی نہیں، اتنا ٹارچر کرتی ہے کہ سیدھا سادہ شوہر بھی وہ چڑچڑا بن جاتا. اچھا خاصا شوہر، ہر بات میں ایسا کرو جی، ویسا کرو جی، یہ لاؤ جی، ایسا مت کرنا، فلاں دوست کے گھر مت جانا، فلاں سے مت ملنا، بیچارہ تنگ آ جاتا ہے. تو اب کیا کرے؟ حضرت شیخ سعدی فرماتے ہیں کسن نور مغلوب اذا جلس الانسان قال لسانه کسن نور مغلوب يسول على الكرم الكلم. جب آدمی تنگ ہو جاتا ہے تو زبان دراز بن جاتا ہے. اس کی مثال ایسی ہے، سعدی فرماتے ہیں کسن نور، جیسے کہ بلی جب یہ کتا بار بار ہو کرتا ہے اور بیچاری ڈب ڈب کے بھاگتی ہے، جب دیکھتی ہے یہ پیچھے ہی نہیں چھوڑے گا کمبا، تو کہتے ہیں یسول علی القلبی، پھر وہ تو بہادر ہو کر کے پنجہ نکوڑ کے اس کے چہرے پر یوں مارتی ہے، پھر یہ بیچارہ دم دبا کر کے بھاگتا ہے. بلی ڈرتی ہے، لیکن کتنا ڈراؤ گے، ڈرتے ڈرتے یہ خود ہی حملہ کرنے لگتی ہے. تو سیدھوں کو زیادہ مت ڈراؤ، چاہے وہ عورت ہو چاہے مرد ہو. مرد اگر عورت کو ٹارچ کرتا ہے سیدھی سادھی، اور ٹارچ وہ نہیں ٹارچر، ہم تو آپ بولے ٹارچ کہاں دکھا رہا ہے، तो औरत मर्द को टॉर्चर ना करे और ना मर्द औरत को टॉर्चर करे, ये दोनों अपनी शराफत के लिए इल्मे दीन की किताबें पढ़ें, सुन्नी बहिश्ते जेवर पढ़ें, अखलाकियात में सदरुश्शरिया की तहरीर बहारे शरीयत पढ़ें, कंजुल ईमान और तफसीर खज़ाइनुल इरफान पढ़ें, इंशाअल्लाह इल्म की रोशनी में टॉर्चर करना भूल जाएगी। अखलाक के टॉर्च देखा देखा करके अंधेरियों को दूर करने में कामयाब। इसलिए औरतों को भी पढ़ाओ और बच्चों को भी पढ़ाओ, इंशाअल्लाह हर तरफ कामयाबी ही कामयाबी होगी। अल्लाह इस इदारे को अनवारे मुस्तफा को मुस्तफा के नूर से जगमगा दे और तमाम लोगों के कुलूब को इसकी मदद और तआवुन की तरफ मबजूल फरमा दे। अराकीन को भी नसीहत है, मुदर्रिसीन को भी नसीहत है कि ये ड्यूटी नहीं है बल्कि ईमानदारी के साथ इल्मे दीन की इशाअत की सच्ची खिदमत है। अपने को खादिम समझ करके वक्त की पाबंदी के साथ और बच्चों के साथ पूरी लगन और मेहनत के साथ सिर्फ अल्लाह और रसूल की रजा के लिए काम करें। अराकीन को भी यही नसीहत करता हूँ कि वो उलमा का एहतराम और इज्जत करके और इल्मे दीन के इस मिशन को आगे बढ़ाने के लिए हर किस्म का तआवुन करें। अवाम को भी नसीहत करता हूँ कि जब जब आपको इसकी तरफ मुतवज्जा किया जाए तो आपसी इख्तलाफ को दूर करके अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के मेहमानों की इमदाद और तआवुन की तरफ मुतवज्जा हो जाए। अल्लाह सबको तौफीक खैर अता फरमाए। वमा अलैना इल्लल बलाग। खड़े होकर सलाम सल्लल्लाहु अलैहि वसल्लम के सदका व तुफैल में इस इल्मी मजलिस को कबूल फरमा ले। हाजरीन की हाजरियों को कबूल फरमा कर सबके उठे हुए हाथों को इल्म की मोतियों से भर दे और इनके खाली दामनों को गौहरे मुराद से माला माल फरमा दे। परेशान हालों की परेशानियां दूर फरमा दे। जो लोग जिन जिन उलझनों में मुब्तला हैं मौला इस इल्मी मजलिस के सदक़े में उनकी उलझनों को दूर फरमाकर खुशहाली अता फरमा। मौला बेरोजगारों को रोजियां दे दे, रोजगार वालों की तिजारतों में बरकतें अता फरमा। बेनमाजियों को सच्चा नमाजी बना दे, नमाजियों के सजदों में शऊरे बंदगी अता फरमा। बे औलाद को नेक औलाद दे दे, बे अदबों को अदब अता फरमा। बे राहरों को सिराते मुस्तकीम पर चला। जो बच्चे और बच्चियां आज फारिग हुए हैं पढ़े हुए इल्म पर इनको अमल करने की सच्ची तौफीक अता फरमा। इलाहल आलमीन इनके सीनों को इल्मे मुस्तफा के नूर से मुनव्वर फरमा दे। इनके खानदान वालों को इस इल्मी बहार की सौगात अता फरमा। इलाहल आलमीन करम फरमा हमें वो दे जिससे तू राजी और तेरा हबीब राजी हो जाए। जब हम दुनिया से जाएं तो जबानों पर जारी हो ला इलाहा इल्लल्लाह मुहम्मदुर रसूलुल्लाह सल्लल्लाहु तआला अला खैर खल्क़िही सैयदना व मौलाना मुहम्मद व अला आलिही व असहाबिही अजमईन बिरहमतिक या अरहमर राहिमीन। अस्सलामु अलैकुम।